السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تعلیم الفقہ اورنگ آباد, حج اور عمرہ کے مسائل. آج ہم پڑھیں گے مکہ مکرمہ کی حرمت کے مسائل, پیج 185, مسئلہ 367. نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ, آمین یا رب العالمین. جی, کیسے ہیں آپ سب لوگ؟ آئیے ہم دیکھتے ہیں. جیسے کہ ہم لوگ حج اور عمرہ کے مسائل پڑھ رہے تھے, اور ہم نے پچھلی دفعہ پڑھا تھا کہ دوسروں کی طرف سے حج کرنے کے مسائل, کہ آپ کسی کے بحاف میں حج کر سکتے ہیں تو کس طرح سے کریں گے. اب یہاں سے مکہ اور مدینہ کی حرمت کے مسائل, کہ یہ دو ایسے محترم شہر ہیں جس کی حرمت کا ہمیں پاس لحاظ رکھنا چاہیے. یہ بہت ہی مبارک شہر ہیں, جہاں جن شہروں کو اللہ تعالیٰ نے نزل قرآن کے لیے چنا, اپنے رسول کی ہجرت کے لیے چنا, یا جس شہر میں اللہ تعالیٰ کا گھر ہے, جہاں ابراہیم علیہ السلام نے کعبۃ اللہ کو تعمیر کیا تھا. شہر مکہ کو اللہ تعالیٰ نے زمین و آسمان کی پیدائش کے روز سے ہی قابل احترام بنایا ہے. حرم مکہ کی حدود میں کسی جانور کا شکار کرنا, شکار کو ڈرانا یا اس کا پیچھا کرنا منع ہے. حرم مکہ میں از خود یعنی خود بخود اگنے والے درختوں, پودوں اور ہری گھاس کو کاٹنا منع ہے. عبداللہ بن عباس رضی اللہ عنہما کہتے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فتح مکہ کے روز فرمایا, بے شک اللہ تعالیٰ نے زمین و آسمان کی پیدائش کے دن سے ہی اس شہر کو محترم ٹھہرایا ہے, اور وہ اللہ کی ٹھہرائی ہوئی حرمت سے قیامت تک محترم رہے گا. مجھ سے پہلے کسی کے لیے اس شہر میں قتال حلال نہیں ہوا, اور میرے لیے بھی دن کی ایک گھڑی بھر کے لیے حلال ہوا تھا. بس وہ اللہ تعالیٰ کی قائم کردہ حرمت کے تحت قیامت تک کے لیے قابل احترام شہر ہے, لہذا اس کا کاٹنا یعنی یہاں کا کاٹا نہ توڑا جائے, نہ اس میں شکار بھگایا جائے, اور نہ ہی اس میں گری پڑی چیز اٹھائی جائے. ہاں, البتہ وہ شخص اٹھا سکتا ہے جو اسے مالک تک پہنچائے. اس کی سبز گھاس نہ کاٹی جائے. تو عبداللہ بن عباس نے عرض کیا, یا رسول اللہ, ازخر کی اجازت دیجئے, کہ یہ لوگوں کے چولہوں اور گھروں میں چھتوں کے لیے استعمال ہوتی ہے. تب آپ نے اس کی اجازت دے دی. ازخر ایک گھاس کو کہتے ہیں, قسم کی گھاس ہوتی ہے جو قبر میں بھی اوپر سے ڈالی جاتی تھی, یعنی اس کو بند کرنے کے لیے, اور چھتوں پر بھی ڈالی جاتی تھی, اور لوگ جلانے کے لیے بھی استعمال کرتے تھے. یعنی رسول اکرم کے لیے بھی یہ شہر کب حلال ہوا تھا, یعنی اس میں قتل کرنا, جنگ کرنا کب حلال ہوا تھا؟ فتح مکہ کے دن ایک گھڑی کے لیے, ورنہ اس شہر میں جنگ کرنا بھی ممنوع ہے, جائز نہیں ہے. حرم مکہ کی حدود کا تعین ابراہیم علیہ السلام اور مدنی حرم کا حدود کا تعین رسول اکرم نے کیا. رافع بن خدیج کہتے کہ رسول اکرم نے فرمایا, ابراہیم علیہ السلام نے مکہ کو حرم قرار دیا, اور میں دونوں سیاہ پتھروں والے ٹیلوں کے درمیان والی جگہ یعنی مدینہ کو حرم قرار دیتا ہوں. تو مکہ میں اس کی حدود کہاں تک ہے جس کو ہم حرم کہیں گے؟ تو 4 میل یعنی مکہ مکرمہ سے 4 میل تنعیم تک, مشرق کی طرف سے مکہ مکرمہ سے تقریباً 10 میل جہرانہ تک, اور شمال مشرق کی طرف مکہ مکرمہ سے تقریباً 9 میل وادی نخلا تک, اور مغرب کی طرف مکہ مکرمہ سے 8 میل حدیبیہ تک. یہ علامتیں ہیں جہاں پر سفید ستون لگائے گئے ہیں, جس سے پتہ چلے کہ حرم مکہ ہے. مکہ اللہ تعالیٰ اور اس کے رسول کا محبوب ترین شہر ہے. عبداللہ بن عدی ہمراہ زہدی کہتے ہیں کہ میں نے رسول اکرم صلی اللہ علیہ وسلم کو حضورہ کے اوپر کھڑے یہ فرماتے ہوئے دیکھا ہے, اللہ کی قسم اے مکہ, تو اللہ کی ساری زمین سے بہتر ہے, اور اللہ کو سب سے زیادہ محبوب ہے. اگر میں یہاں سے نکالا نہ چاہتا تو میں کبھی یہاں سے نہ نکلتا. اور عبداللہ بن عباس کہتے کہ رسول اکرم نے مکہ سے مخاطب ہو کر فرمایا, تو کیا ہی اچھا شہر ہے, مجھے کس قدر محبوب ہے, اور اگر میری قوم مجھے یہاں سے نہ نکالتی تو میں تیرے علاوہ کسی دوسری جگہ سکونت اختیار نہ کرتا. کیونکہ ظاہر سی بات ہے, دیکھیں ہم تو جہاں پیدا ہوتے ہیں, جہاں پلتے بڑھتے ہیں, تو وہ جگہ سے ہم کو ایک ذاتی طور پر انسیت ہو جاتی ہے. تو آپ دیکھیں کہ اپنی زمین, اپنی جگہ سے محبت ہونا یہ کوئی بری بات نہیں ہے, لیکن وطن کو قومیت کا درجہ دے دینا, یعنی اس کو ایک بت بنا لینا, یہ غلط ہے. دجال مکہ اور مدینہ میں داخل نہیں ہو سکے گا. انس بن مالک کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا, کوئی شہر ایسا نہیں ہے جس میں دجال کا گزر نہ ہو سوائے مکہ اور مدینہ کے. ان کے تمام راستوں پر فرشتے صف در صف پہرا دے رہے ہیں. سبحان اللہ, آپ سوچیں کتنی بڑی بات ہے. مکہ میں بلا ضرورت ہتھیار لے کر چلنا منع ہے. جابر رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اکرم کو فرماتے ہوئے سنا ہے, कि किसी शख्स के लिए मक्का में हथियार उठाना जायज नहीं है। मक्का की मस्जिदुल हराम में एक नमाज अदा करने का सवाब 1,00,000 नमाज के बराबर है। सुभान अल्लाह, कितनी बड़ी बात है। आप सोचें कि मक्का में हरम में आप एक नमाज पढ़ते हैं तो 1,00,000 नमाज के बराबर सवाब मिलता है। जाबिर रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरी मस्जिद में नमाज अदा करने का अजर दूसरी मसाजिद के मुकाबले में 1,000 गुना ज्यादा है सिवाय मस्जिद हराम के, और मस्जिद हराम में एक नमाज का सवाब दूसरी मसाजिद के मुकाबले में 1,00,000 गुना ज्यादा है। अल्हम्दुलिल्लाह, जो लोग जद्दा में रहते हैं तो उनके लिए तो बहुत आसान है बार बार जाना। दुनिया में सबसे पहले मक्का मुकर्रमा की मस्जिद मस्जिदुल हराम तामिर की गई। अबू ज़र रज़ियल्लाहु अन्हु कहते हैं, मैंने अर्ज किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जमीन पर सबसे पहले कौन सी मस्जिद तामिर की गई? आपने इरशाद फरमाया, मस्जिद हराम। मैंने अर्ज किया, उसके बाद कौन सी? आपने इरशाद फरमाया, मस्जिद अक्सा। मैंने पूछा, इन दोनों की तामीर के दरमियान कितना अरसा हायल है? आपने फरमाया, 40 साल। और तुझे जहां भी नमाज का वक्त आ जाए वहीं नमाज पढ़ ले, वो जगह मस्जिद ही है। सुभान अल्लाह, रसूल अकरम की उम्मत को एक और खास फजीलत दी गई कि जहां भी नमाज का वक्त आ जाए वो जमीन पर नमाज पढ़ ले तो उसके लिए वो मस्जिद ही करार पाएगी। मक्का मुकर्रमा की मस्जिद मस्जिद हराम नमाज के ममनू औकात से मुस्तस्ना है, यानी एक्सक्लूडेड है। जुबैर बिन मुतइम रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूल अकरम ने फरमाया, ऐ बनू अब्द मनाफ, बैतुल्लाह शरीफ का तवाफ करने और नमाज पढ़ने से किसी को मना न करो, ख्वाह दिन और रात का कोई सा वक्त हो। तो आप मक्का में किसी भी वक्त में नमाज पढ़ सकते, क्योंकि सबको मालूम है कि मक्का में नमाज आप किसके लिए पढ़ रहे हैं? जाहिर सी बात है, वहां अल्लाह का घर है तो अल्लाह ही के लिए पढ़ रहे हैं। मदीने मुनव्वरा की हुरमत के मसाइल। मदीने मुनव्वरा भी मक्का मुकर्रमा की तरह हुरमत वाला है, जिसमें दरख्त काटना या शिकार करना मना है। मदीना का दूसरा नाम तौबा है, जिसे खुद अल्लाह ताला ने रखा है। जाबिर बिन सुमरा कहते हैं कि मैंने रसूल अकरम को फरमाते हुए सुना है कि अल्लाह ताला ने मदीना का नाम तौबा रखा। मदीना में ताउन की बीमारी कभी नहीं फैलेगी और ना इसमें दज्जाल दाखिल हो सकेगा। अच्छा, मदीना का पुराना नाम कौन सा था, आप बता सकते हैं? कुरान में एक और नाम आया है मदीना का, जी यथरिब। वेरी गुड, माशाल्लाह, बारकल्लाहु फीकी। तो वैसे अब यथरिब कहना मुनासिब नहीं है, बल्कि कुछ उलमा इकराम कहते हैं कि ये मुनाफिकों ने बाद में ये नाम इसको बाकी रखा, और ना अल्लाह ताला ने इसका नाम मदीनतुन नबी या मदीना और ताबा रखा। अबू हुरैरा रज़ियल्लाहु अन्हु कहते हैं कि रसूल अकरम ने फरमाया, मदीना के रास्तों पर फरिश्ते मुकर्रर हैं, उसमें न कभी ताउन दाखिल होगा और न दज्जाल। मदीना में मौत तक मुस्तकिल क़याम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शफाअत का बायस है। अब्दुल्लाह बिन उमर रज़ियल्लाहु अन्हु कहते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स मदीना मुनव्वरा में मर सकता हो, यानी यहां आकर मौत तक क़याम कर सकता हो, उसे जरूर मदीना में रहना चाहिए और वहीं उसकी वफात हो, क्योंकि मैं उस शख्स के लिए सिफारिश करूंगा जो मदीना में इंतकाल करेगा। रसूल अकरम ने मदीना के लिए मक्का से दुगनी बरकत की दुआ फरमाई। अनस रज़ियल्लाहु अन्हु से रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, या अल्लाह, मक्का को तूने जितनी बरकत अता फरमाई है, मदीना को उससे दुगनी बरकत अता फरमा। मदीना में मसायब और आजमाइशों पर सबर करने वालों के लिए रसूल अकरम क़यामत के रोज सिफारिश करेंगे। अब्दुल्लाह बिन उमर कहते हैं कि मैंने रसूल अकरम को फरमाते हुए सुना है, जिसने मदीना में क़याम के दौरान आने वाली मुश्किलात और मसायब पर सबर किया, क़यामत के रोज में उसके ईमान की गवाही दूंगा या फरमाया, उसकी सिफारिश करूंगा। मदीना में क़यामत तक अहले ईमान बाकी रहेंगे। अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूल अकरम ने फरमाया, क़यामत के करीब ईमान मदीना में सिमटकर उसी तरह वापस आ जाएगा जिस तरह सांप फिर फिराकर अपने बिल में वापस आ जाता है। यानी आसपास के जो भी अहले ईमान होंगे दज्जाल की वजह से, अल्लाह ताला पहले ही उनको मौत दे देगा, और इसीलिए सिमट कर ईमान फिर मदीना में आ जाएगा। अच्छा, मदीना के ताल्लुक से आप लोगों के क्या कॉन्सेप्ट है? अगर मदीना जाना हो तो किस नियत से जाएंगे? सारे स्टूडेंट्स को चाहिए कि वो जवाब दीजिए, सिर्फ कोई एक नहीं। आप सुन रहे हैं या नहीं सुन रहे तो सिर्फ पता चलता है आपके जवाब देने से। मदीना किस नियत से जाएंगे, लिखकर जल्दी जल्दी जवाब देते जाइए सब लोग। औरंगाबाद के स्टूडेंट्स कहाँ हैं सारे? मस्जिद की जियारत की नियत से। वेरी गुड, माशाल्लाह, जी हाँ। बाकी सब लोग स्टूडेंट कहाँ गायब हैं? ٹھیک ہے، ڈفرینٹ جواب بتا دیں کہ رسول اللہ پر درود پیش کر سکتے ہیں وہاں مسجد نبوی میں نماز پڑھنے کے لیے، یا روضہ رسول کی زیارت کے لیے، یا دوسرا حرم ہے اس لیے نماز پڑھنے کے لیے، عبادت کے لیے، رسول اللہ پر سلام پیش کرنے کے لیے؟ تو سب بس صحیح آنسر یہ ہے کہ رسول اکرم کی مسجد کی زیارت کے لیے جا سکتے ہیں، بس اتنا. اگر آپ سے سعودی عرب کے کسی ادارے میں آپ کو ٹیچنگ کے طور پر جاب ملتی ہے اور وہ آپ سے عقیدے کے تعلق سے سوال کریں گے، تو پہلا سوال ان کا یہی ہوگا کہ مدینہ کس نیت سے جانا چاہیے، اور صحیح جواب یہ ہے کہ مدینہ صرف اور صرف رسول اکرم کی مسجد کی زیارت وزٹ کے لیے جانا چاہیے، کیونکہ وہاں پر ایک نماز کا ثواب ہزار گنا زیادہ ہے. اور رسول اکرم نے کیا فرمایا، ابھی ہم نے پڑھا پیچھے حدیث میں، کہ تین مسجدوں کے لیے زیارت کرو بس، مسجد الحرام، مسجد اقصی اور میری مسجد یعنی مسجد نبوی. روضہ رسول کی زیارت کے لیے کوئی حدیث سے ثابت نہیں ہے کہ رسول اللہ کے روضے کے لیے زیارت کرو یا رسول اللہ کی قبر کے لیے زیارت کرو. اگر آپ نے یہ جواب دیا تو آپ عقیدے میں فیل ہو جائیں گے، اور صحیح بات ہے یہ. تو مدینہ اگر جانا ہو تو صرف اس نیت سے جا سکتے ہیں کہ وہ رسول اکرم کی جو مسجد ہے، مسجد نبوی، اس میں ایک ہزار گنا زیادہ ثواب ہے نماز کا، تو اس کے لیے آپ جا سکتے ہیں، ادروائز کوئی اور نیت نہیں ہونی چاہیے. اور ویسے بھی آپ دیکھیں کہ مدینہ سے جو محبت ہے وہ اپنی جگہ، لیکن مدینہ سے محبت میں غلو کیا جا سکتا ہے؟ یعنی کچھ کہتے ہیں کہ بس ہمیں تو مدینہ ہی میں موت آئے، یا بس ہم تو مدینہ ہی جا رہے ہیں، اور سلام بھی کرتے تو مدینہ، وعلیکم السلام تو مدینہ، اس طرح سے بس مدینہ مدینہ مدینہ. کوئی بتا رہا تھا مجھے کہ کوئی ایک جگہ ان کا جانے کا اتفاق ہوا کسی درس میں، تو درس ختم ہونے کے بعد سارے لوگوں نے رخ چینج کیا اپنا اور دعا کرنے لگے. تو انہوں نے پوچھا کہ رخ کیوں چینج کر لیا اپنا، ٹرن کیوں ہو گیا آپ لوگ؟ تو کہا کہ مدینہ کی طرف رخ کر کے دعا کر رہے ہیں. لا حول ولا قوۃ الا باللہ. دعائیں قبول کرنے والا کون ہے بھلا، بتائیے؟ دعا کس سے کرنی چاہیے اور دعائیں قبول کرنے کی قدرت کون رکھتا ہے؟ ڈیئر اسٹوڈینٹس، آپ کے جوابات جی اللہ سبحانہ و تعالیٰ. جی ہاں، صرف اللہ سبحانہ و تعالیٰ، وہی ہماری دعائیں قبول کر سکتا ہے، اور دعا اللہ تعالیٰ ہی سے مانگنی چاہیے. رسول اللہ سے دعا نہیں کر سکتے آپ، یا رسول اللہ کی مسجد کی طرف رخ کر کے دعا نہیں کر سکتے، تو شرک ہو جائے گا ایک طرح سے، ٹھیک ہے؟ تو صرف اللہ تعالیٰ سے مانگیں گے. تو مدینہ سے محبت میں غلو نہیں ہونا چاہیے، اور یہ نہیں کہنا چاہیے کہ مکہ سے زیادہ مدینہ اچھا لگتا ہے. بھلا کیسے ہو سکتا ہے یہ؟ آپ دیکھیں، مکہ تو وہ شہر ہے جہاں اللہ تعالیٰ نے اپنا گھر بنانے لگایا اپنے نبی کو. رسول اللہ وہاں پیدا ہوئے مکہ میں، اور رسول اللہ کو خود مکہ سے بہت محبت تھی. اگر ہجرت نہ ہوتی تو وہ نہ جاتے. تو جو لوگ کہتے ہیں نا شرکیہ شعر ہے، وہ شرک پر مبنی شعر ہے، کہ کعبے کی عظمتوں کا منکر نہیں ہوں لیکن کعبے کا بھی کعبہ میٹھے نبی کا روزہ. ایسا نہیں کہہ سکتے ہم بالکل بھی. تو اللہ تعالیٰ کا جو جلال ہے اور سبحان اللہ ایک عظمت جو وہاں نظر آتی ہے کعبۃ اللہ کے پاس مکہ میں، وہ آپ کو کہیں اور نہیں ملے گی. ہاں بے شک مدینہ میں سکون ہے، بہت ٹھنڈک کا احساس ہوتا ہے، کیونکہ وہاں پر اللہ تعالیٰ نے چنا تھا اس شہر کو، انصار مدینہ، جنہوں نے رسول اللہ کی مدد کی الحمدللہ، اور ایسی تاریخی مثال پیش کی قربانی کی کہ جو نہ پہلے کوئی پیش کر سکا نہ آئندہ کوئی پیش کر سکے گا، ایسی قربانیاں دی انہوں نے. تو مدینہ سے محبت اچھی بات ہے، لیکن اس میں غلو نہیں کرنا چاہیے، یعنی شدت پسندی نہ ہو اور حد سے نہ بڑھے اس میں. مدینہ کے پہاڑ احد سے بھی رسول اکرم کو محبت تھی. انس بن مالک کہتے کہ میں خیبر جانے کے لیے رسول اکرم کے ساتھ گھر سے نکلا، وہاں خیبر میں آپ کی خدمت کرتا رہا. رسول اکرم خیبر سے مدینہ واپس لوٹے، احد پہاڑ دکھائی دیا تو فرمایا، یہ پہاڑ وہ ہے جو ہم سے محبت کرتا ہے اور ہم اس سے محبت کرتے ہیں. سبحان اللہ. اور بھی کون کون سی احادیث میں احد پہاڑ کا ذکر آتا ہے، یاد ہے آپ کو کچھ؟ تھوڑا سا بہت بتا سکتے ہیں؟ چھوٹا سا کوئز آپ لوگوں کے لیے، کہاں کہاں رسول اکرم نے احد پہاڑ کا نام لیا؟ ایک سنگل کوئی جملہ لکھ دیجئے تاکہ بس سمجھ میں آ جائے. احد پہاڑ کا ذکر احادیث میں کہیں ملتا ہے ہم کو؟ نہیں یاد آ رہا. جو جنازے کے ساتھ جائے تو اس کو ایک قیراط ثواب ہے، اور جو دفن کرنے تک ساتھ رکا رہے اس کے لیے دو قیراط ثواب ہے. जी, अगर कोई सदका देता है तो अल्लाह ताला उसको अपने दाएं हाथ में लेता है और उसको इतना बढ़ाता है जैसे ओहद पहाड़ के बराबर। वेरी गुड माशाल्लाह। और अगर उसको ओहद पहाड़ के बारे में हमको बहुत ज्यादा मिलता है नाम, कभी भी रसूल अकरम को कुछ मिसाल देनी हो बड़ी सी, तो आपने ओहद पहाड़ के बराबर की मिसाल दी। जी हाँ बिल्कुल, मदीना की खजूर अजवा जन्नत का फल है जिसमें जहर और जादू के लिए शिफा रखी गई है। अबू हुरैरा कहते हैं कि रसूल अकरम ने फरमाया, अजवा खजूर जन्नत का फल है और इसमें जहर के लिए शिफा है, और जो शख्स हर रोज सुबह के वक्त 7 अदद अजवा खजूरें खाएगा उसको उस रोज जहर और जादू नुकसान नहीं पहुंचाएगा। सुभान अल्लाह। मदीना में दाखिल होने से पहले वजू या गुसल करना सुन्नत से साबित नहीं है, और मदीना में नंगे पांव दाखिल होना सुन्नत से साबित नहीं। उसकी इमारतें नजर आने पर कुछ स्पेशल अल्फाज पढ़ना वो भी साबित नहीं है, और दाखिल होते वक्त बिस्मिल्लाह कहना ये भी साबित नहीं है। तो इसमें एतदाल होना चाहिए। अब हम मस्जिद नबी की जियारत के मसायल देख लेते हैं, उसके बाद सवाल जवाब का सिलसिला रखेंगे। मस्जिद नबी की जियारत करने और उसमें नमाज पढ़कर ज्यादा अजर सवाब हासिल करने की नीयत से मदीना का सफर करना मसनून है। अबू हुरैरा रसूल अकरम से रिवायत करते कि 3 मस्जिद के अलावा किसी दूसरी मस्जिद का ज्यादा सवाब हासिल करने की नीयत से सफर इख्तियार ना किया जाए। मस्जिद नबवी, मस्जिद हराम और मस्जिद अक्सा, बस ये 3 मस्जिदों के लिए आप सफर कर सकते हैं। मस्जिद नबी में नमाज का सवाब मस्जिद हराम के अलावा बाकी तमाम मस्जिद से 1000 गुना ज्यादा है। आपने फरमाया कि मेरी इस मस्जिद में नमाज का सवाब बाकी मस्जिद के मुकाबले में 1000 गुना ज्यादा है सिवाय मस्जिद हराम के। और वहां से निकलते और दाखिल होते वक्त जो मस्जिद की मसनून दुआ है वो पढ़नी चाहिए, اللهم افتح لي ابواب رحمتك، اور نکلتے وقت اللهم انی اسلوک من فضلك۔ مسجد میں داخل ہونے کے بعد پہلے تحیت المسجد ادا کرنی چاہیے، پھر قبر پر حاضر ہو کر سلام کہنا چاہیے۔ ابو قتادہ کہتے کہ میں مسجد نبوی میں حاضر ہوا اور رسول اکرم صحابہ کرام کے درمیان تشریف فرما تھے، میں بھی ان کے پاس بیٹھ گیا۔ رسول اللہ نے فرمایا، بیٹھنے سے پہلے 2 رکعتیں تحیت المسجد پڑھنے سے آپ کو کس چیز نے روکا؟ ابو قتادہ نے عرض کیا، یا رسول اللہ، میں نے آپ کو اور لوگوں کو بیٹھے دیکھا تو میں بھی بیٹھ گیا۔ آپ نے ارشاد فرمایا، جب کوئی شخص مسجد میں آئے تو اس وقت تک نہ بیٹھے جب تک 2 رکعت تحیت المسجد ادا نہ کر لے۔ تو یعنی کسی بھی مسجد میں آپ جائیں گے تو تحیت المسجد ادا کرنا ہے، لیکن یہ مستحب ہے، پسندیدہ ہے، فرض نہیں ہے، واجب نہیں ہے۔ مسجد نبوی میں اگر روضۃ الجنہ میں عبادت کرنے کا موقع مل جائے تو زیادہ اجر و ثواب کا باعث ہے۔ ابو ہریرہ سے روایت ہے کہ رسول اکرم نے فرمایا، میرے گھر اور میرے منبر کے درمیان والی جگہ جنت کے باغوں میں سے ایک باغ ہے، اور میرا منبر میرے حوض پر واقع ہے۔ تو یہ جو ریاض الجنہ ہے، ابھی آج مدینہ میں اس کو سفید ستونوں سے گھیر دیا گیا ہے، یہ سفید قالینوں سے، تاکہ وہ نمایاں ہو جائے۔ اور اس جگہ کا دوسرا نام روضہ ہے، جہاں آپ کی قبر ہے اسے حجرہ کہتے ہیں، کیونکہ حجرے میں قبر تھی۔ تو آپ نے کہا کہ میرے گھر اور میرے نماز پڑھنے کی جگہ کے درمیان جو جگہ ہے وہ جنت کے باغوں میں کا ایک باغ ہے۔ تو وہاں نماز پڑھنا اچھی بات ہے، لیکن وہاں جا کر کوئی شرک کرنا، وہاں دعا، یعنی رسول اللہ کی قبر پر اس طرف رخ کر کے دعائیں مانگنا، یہ ثابت نہیں ہے۔ نفاق اور جہنم سے برات کے لیے مسجد نبوی میں 40 نمازیں پوری کرنے کا اہتمام کرنا صحیح حدیث سے ثابت نہیں ہے۔ یہ حدیث بہت ہی ضعیف ہے اصل میں، جس میں 40 نمازیں پڑھنے کا ذکر کیا گیا ہے۔ اور مسجد نبوی کی زیارت کے بعد الٹے پاؤں واپس آنا سنت سے ثابت نہیں، اور نماز میں بلند آواز سے السلام علیکم یا رسول اللہ کہنا بھی سنت سے ثابت نہیں ہے۔ جی، آپ صلی اللہ علیہ وسلم کی قبر کی زیارت کی نیت سے مدینہ کا سفر کرنا جائز نہیں ہے، اور مسجد نبوی کی زیارت کے بعد رسول اکرم کی قبر کی زیارت کرنا مستحب ہے۔ یعنی اگر آپ مسجد نبوی چلے ہی گئے ہیں تو پھر قبر کی زیارت کر سکتے، پسندیدہ ہے لیکن ضروری نہیں ہے۔ قبر پر باادب کھڑے ہو کر اس طرح سے الفاظ کہے جا سکتے ہیں، السلام علی اہل الدیار من المؤمنین والمسلمین ویرحم اللہ المستقدمین والمستاخرین وانا ان شاء اللہ بكم للاحقون۔ عائشہ رضی اللہ عنہ نے پوچھا تھا کہ یا رسول اللہ، میں اہل قبور کے لیے کس طرح دعا کروں؟ آپ نے فرمایا، کہو، اس گھر کے مسلمان اور مومن باسیوں، السلام علیکم، ہم سے پہلے جانے والوں پر بھی اللہ رحم فرمائے اور بعد میں جانے والوں پر بھی اللہ رحم فرمائے، اللہ نے چاہا تو ہم بھی تمہارے پاس آنے ہی والے ہیں۔ سبحان اللہ، قبرستان دیکھ کر اصل میں وہی انسان کو اپنی موت کی یاد آنی چاہیے۔ قبر کے سامنے السلام علیکم یا رسول اللہ کے الفاظ کہنے بھی جائز ہیں۔ نافع سے روایت ہے کہ عبداللہ بن عمر سفر سے واپس آ کر مسجد تشریف لاتے تو تحیت المسجد ادا کرنے کے بعد قبر پر حاضر ہوتے اور یوں سلام کرتے، السلام علیکم یا رسول اللہ، اور السلام علیکم یا ابا بکر، اور السلام علیکم یا ابتا، یعنی ان کے والد تھے نا وہ عمر رضی اللہ عنہ۔ تو یہاں پر ہم دیکھتے ہیں کہ जब कब्र के सामने खड़ेंगे तो अस्सलामु अलैका कहेंगे, वरना तो जब आप सामने नहीं है तो फिर आप ऐसा नहीं कह सकते। या जो लफ्ज़ कहा जाएगा वो सामने जब खड़े हो तभी कहा जाएगा, जब पीछे तो या नहीं कहा जाएगा। तो जो या अल्लाह या मोहम्मद लिखते हैं आपने देखा होगा, दो तोरे लगाते हैं घरों में घड़ियों के आसपास या कुछ भी चीज के आसपास, एक पर या अल्लाह लिखा होता है एक पर या मोहम्मद, तो ये तो बहुत बड़ा शिर्क है। तो या अल्लाह तो आप कह सकते पीछे कहीं पर भी, लेकिन या मोहम्मद आप सिर्फ कब्र के सामने जब खड़े होंगे तभी कह सकते हैं, या अस्सलामु अलैकुम या रसूलुल्लाह। रसूल अकरम पर दुरूद भेजने के लिए मस्तून अल्फाज यहां दिए गए हैं, यानी सबसे बेस्ट दुरूद कौन सा है जो रसूल अकरम पर भेजा जाएगा। अल्लाहुम्मा सल्ली अला मोहम्मद व अला आले मोहम्मद कमा सल्लैता अला इब्राहिम व अला आले इब्राहिम इन्नका हमीदुम मजीद। अल्लाहुम्मा बारिक अला मोहम्मद व अला आले मोहम्मद कमा बारकता अला इब्राहिम व अला आले इब्राहिम इन्नका हमीदुम मजीद। जी, दुरूद इब्राहिम ही सबसे बेस्ट है। काबिन उजरा कहते कि रसूल अकरम से अर्ज किया गया, या रसूल आप पर सलाम कहने का तरीका तो हमें मालूम है, आप पर दुरूद कैसे भेजा जाए? आपने शायद में कहो, ए अल्लाह मोहम्मद और आले मोहम्मद पर उसी तरह रहमत नाजिल फरमा जिस तरह तुमने इब्राहिम और आले इब्राहिम पर रहमत नाजिल फरमाई थी, बेशक तो अपनी जात में आप महमूद है। ए अल्लाह मोहम्मद और आले मोहम्मद पर उसी तरह बरकत नाजिल फरमा जिस तरह तुमने इब्राहिम और आले इब्राहिम पर बरकत नाजिल फरमाई, बेशक तो अपनी जात में आप महमूद और बुजुर्ग है। रसूलुल्लाह की कब्र पर नमाज की तरह हाथ बांधकर खड़े होना, रुकू की तरह झुकना, सजदा करना, तिलावत और जिक्र के लिए बैठना, उसका तवाफ करना, उसकी तरफ मुंह करके दुआ करना या नमाज पढ़ना मना है, इस शिर्क में आ जाएगा। अबू हुरैरा से रिवायत है कि रसूल अकरम ने फरमाया, या अल्लाह मेरी कब्र को बुत न बनाना। अल्लाह ताला ने उन लोगों पर लानत फरमाई जिन्होंने अंबिया की कब्रों को इबादतगाह बना लिया। हर नमाज के बाद दुरूद सलाम के लिए रसूल अकरम की कब्र पर हाजिरी का एहतमाम करना और वहां देर तक खड़े रहना दुरुस्त नहीं है। अबू हुरैरा कहते कि रसूल अकरम ने फरमाया, अपने घरों को कब्रिस्तान न बनाओ, इन्हीं घरों में नफिल नमाजें पढ़ो और कुरान मजीद की तिलावत किया करो, और मेरी कब्र को त्यौहार न बनाओ, यानी बार बार पलटने की जगह, और मुझ पर दुरूद भेजो, तुम जहां कहीं भी होगे तुम्हारा दुरूद मुझे पहुंच जाएगा। तो आप देखिए कि कब्र पर जाकर ही जरूरत नहीं है वहीं दुरूद पढ़े या सलाम पढ़े, आप जहां कहीं पर भी हम होंगे तो हमारा दुरूद रसूलुल्लाह को पहुंचा दिया जाएगा। ख्वातीन का ज्यारत के लिए बार बार अपने नबी करीम की कब्र पर आना पसंदीदा नहीं। अबू हुरैरा कहते हैं कि रसूल अकरम ने बकसरत कब्रों की ज्यारत करने वाली औरतों पर लानत फरमाई है, और कब्र की ज्यारत का वाजिब होना सही अहादीस से साबित नहीं है बिल्कुल भी। बाकी सारी जो ज़ईफ हदीसें नीचे दी गई हैं वो आप लोग खुद पढ़ लीजिएगा। तो वो उम्र जो सुन्नत से साबित नहीं है कब्र की ज्यारत के ताल्लुक से, कि कब्र की ज्यारत की नीयत से मदीना का सफर करना, मस्जिद नबी में दाखिल होने के बाद तहतुल मस्जिद अदा किए बगैर सीधे कब्र पर चले जाना, कब्र की तरफ मुंह करके दुआ करना, ये साबित नहीं है। हुसूल बरकत के लिए कब्र की जालियों दीवारों दरवाजों को छूना, उसे बोसे देना या जिस्म से लगाना, कब्र पर खड़े होकर गैर मस्तून दुरूद मसन, दुरूद ताज, दुरूद लखी, दुरूद माही, दुरूद अकबर, दुरूद मुकद्दस और दुरूद तरजीना वगैरह पढ़ना, ये सब शिरकिया दुरूद हैं असल में सारे। अपनी हाजत मुरादे का आगाज पर लिखकर जालियों के अंदर फेंकना, कब्र पर कुरान खानी या नात खानी के लिए बैठना, कब्र पर बैठकर मुराकबा करना, कब्र पर दुरूद सलाम के बाद कुरान मजीद की आयत तिलावत करके आपसे इस्तग़फ़ार की दरख्वास्त करना, और हुजूम के बावजूद दुरूद सलाम पढ़ने के लिए कब्र पर आना, दुआ करते हुए रसूल अकरम को वसीला बनाना। जो लोग ये दुआ करते हैं कि मोहम्मद के वास्ते से हमारी दुआ कबूल फरमा, वो बहुत बड़ा शिर्क है असल में। और ये अकीदा रखना कि जिस तरह रसूल अकरम अपनी जिंदगी में हमारी गुजारिशात सुनते थे, अब भी उसी तरह हमारी बातें सुन रहे हैं। ये अकीदा रखना कि दुरूद सलाम के लिए हाजिर होने वालों के अहवाल आमल और नीयतों को आप जानते हैं, या ये अकीदा रखना कि कब्र के करीब खड़े होकर मांगी गई दुआ जरूर कबूल होगी, कब्र की ज़ियारत के बाद उल्टे पांव वापस पलटना, मदीना जाने वालों के जरिए आपको सलाम भिजवाना, रजब शाबान या रमजान में कब्र की ज़ियारत का खुसूसी एहतमाम करना, कब्र पर एतिकाफ करना या कब्र का तवाफ करना, कब्र के सामने नमाज की तरह हाथ बांधकर बेहिस्सा हरकत खड़े होना, बारिश के बाद कब्र के सब्ज गुंबद से गिरने वाले कतरों को तबर्रुक के तौर पर जमा करना, कब्र की तरफ रुख करके नमाज पढ़ना, ये सब काम मना है। अल्लाह ताला हम सबको महफूज रखे। जी, अब अगर कोई सवाल है आप लोगों का तो आप लोग कर सकते हैं। गई है कि अगर आप कब्रिस्तान जा भी रहे हैं तो ये सोच के जाएं कि इबरत हासिल करने और मौत की याद के लिए, तो ये नियत करके आप जा सकते हैं कब्रिस्तान को, नो प्रॉब्लम। लेकिन ये सोच के कि हमने हमारे वालदेन के इंतकाल पर नहीं थे तो हम देखने जा रहे हैं, तो क्योंकि आपको दिखाई तो नहीं देंगे, वालदेनों की कब्र दिखाई देगी और कब्र के अंदर क्या हो रहा है हमको कुछ भी नहीं पता चलेगा। और दुआ आप अपने वालदेन के लिए अपने घर से भी कर सकते हैं। तो औरतों को जाना बिल्कुल मना नहीं है, जा सकती हैं औरतें कब्रिस्तान, लेकिन बहुत ज़वारात में बार बार ना जाए, क्योंकि औरतें शिर्क बहुत ज्यादा करती हैं। और दूसरी बात यह कि आप सिर्फ इस नियत से जाएं कि हम कब्रिस्तान इस नियत से जा रहे हैं कि हम इबरत हासिल करने के लिए और अपनी मौत को याद करने के लिए, बस यही दो चीजें हैं जिसकी नीयत से कब्रिस्तान जाया जा सकता है, अदरवाइज नहीं। मस्जिद कुबा की ज्यारत के मसाइल, कुबा जानते हैं आप लोग, क्या हिस्ट्री है कुबा की, कोई बता सकता है? पहली मस्जिद है, वेरी गुड, जो सूरह बकरा में हम पढ़ते हैं कि इन जो पहली मस्जिद जो तकवा की बुनियाद पर तामीर की गई थी वो यही मस्जिद थी। तो बास कहते कि वो कुबा थी और बास कहते कि मस्जिद नबवी थी, तो दोनों मस्जिदों को भी बासवकत कहा जाता है। और कुबा वालों की तारीफ किस तरह से की गई कुरान में कि उनकी तहारत की तारीफ की गई है, तो किस चीज से तहारत हासिल करते थे वो? पानी से। वेरी गुड माशाल्लाह, जी हाँ, दो रकात नमाज पढ़ना यहाँ पर एक उमरा के बराबर सवाब है माशाल्लाह, सुबह अल्लाह कितनी बाबरकत मस्जिद है आप देखें। तो मस्जिद कुबा की ज्यारत करना मसनून है। अब्दुल्ला बिन उमर से रिवायत है कि रसूल अकरम सवार होकर और कभी पैदल चलकर मस्जिद कुबा की ज्यारत फरमाया करते थे और वहां नमाज पढ़ने का सवाब उमरा के बराबर है। सहल बिन हनीफ कहते हैं कि रसूल अकरम ने फरमाया, जो शख्स अपने घर से निकले और इस मस्जिद यानी मस्जिद कुबा में आकर नमाज पढ़े तो उसे उमरा के बराबर सवाब मिलेगा, और इसमें चाहे फर्ज हो, सुन्नत हो, नफिल हो, सब शामिल है। अच्छा, मेरा एक क्वेश्चन है आप लोगों से, और यहाँ पर अब हमारे खास खास स्टूडेंट का खास इम्तिहान। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जब कुबा के लिए, कुबा तामीर होती रही तब तक आप कुबा में ही ठहरे रहे, कुलसुम बिन हदम के घर ठहरे थे। कुलसुम बिन हदम, जी आइए आगे देखिए। तो मस्जिद कुबा में नमाज पढ़ने का सवाब उमरा के बराबर है। मस्जिद कुबा के अलावा सवाब की नियत से मदीने मुनव्वरे की बाकी मसाजिद की ज्यारत करना सुन्नत से साबित नहीं, लेकिन अगर आप तारीखी मकामात देखना चाहते हैं तो जा सकते हैं। यानी आप मदीना में कोई तारीखी मकामात देखने की गर्ज से जा रहे हैं तो जा सकते हैं, लेकिन सवाब की नियत से नहीं जा सकते, सिर्फ मस्जिद कुबा के लिए आप जा सकते हैं सवाब की नियत से। कब्रों की ज्यारत के मसाइल, मदीने मुनव्वरे के कब्रिस्तान जन्नतुल बकी और शहदाए उहद की कब्रों की ज्यारत करना मसनून है। बुरैदा रज़ियल्लाहु अन्हु कहते हैं कि रसूल अकरम ने फरमाया, मैंने तुम्हें कब्रों की ज्यारत से मना किया था, अब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अपनी वालदा की कब्र की ज्यारत की इजाजत दे दी गई है, लिहाजा तुम भी कब्रों की ज्यारत कर लिया करो। कब्र की ज्यारत करना आखिरत की याद दिलाती है, लेकिन रसूल अकरम को बाद में मुशरिकों की कब्रों की ज्यारत करने को मना कर दिया गया। ठीक है, ये पहला हुक्म था, बाद में रसूलुल्लाह को मना कर दिया गया था कि आप मुशरिकों की कब्र पर जाकर इस्तग़फ़ार नहीं करेंगे। ठीक है, याद रखें ये बात। दूसरी बात यह कि कब्रिस्तान आप जा सकते हैं, लेकिन किस नीयत से? मौत की याद के लिए और आखिरत की याद के लिए जा सकते हैं। ज़ियारत कुबूर के मौके पर यह दुआ मांगना मसनून है, अस्सलामु अलैकुम अहले दियार मिनल मोमिनीन वल मुस्लिमीन व इन्ना इंशा अल्लाह बिकुम ललाहिकून नसअलुल्लाह लना व लकुम अल आफिया। ये दुआ मेरी आप ख्वाहिश है, आप लोगों से दरख्वास्त है कि आप लोग इसको जरूर याद करें। सहाबे किराम को रसूल अकरम ने यह दुआ सिखाई थी। दुआ का तर्जुमा है, ए इस घर के रहने वालों मोमिनों और मुसलमानों, तुम पर सलामती हो, हम भी इंशाअल्लाह तुम्हारे पास आने वाले हैं, हम अपने लिए और तुम्हारे लिए अल्लाह से आफियत मांगते हैं। रसूलुल्लाह की कब्र की ज़ियारत के बाद जन्नतुल बकी की ज़ियारत का खुसूसी एहतमाम करना सुन्नत से साबित नहीं है। अब रसूल अकरम ने जो हज्जतुल वदा के मौके पर खुतबात दिए थे उसका थोड़ा सा हम देख लेते हैं यहाँ पर, क्योंकि आपको मालूम है कि बहुत ही तारीखी खुतबे थे, और उन खुतबों में ऐसी चीजें हैं माशाल्लाह के जो आज भी, यानी कुछ जगहों पर तो रसूल अकरम के खुतबे के अल्फाज भी लिखकर लगाए गए हैं, जैसे यूएनए का चार्टर है वहां पर भी लगाए गए हैं कि जैसे किसी गोरे को काले पर और काले को किसी गोरे पर फजीलत नहीं है, अल्लाह के नजदीक सबसे बेहतरीन कौन है? जो तकवा वाला है। तो आइए वो खुतबे के इक्तबासात हम देखते हैं। 9 ज़िलहिज्जा को जवाले आफ्ताब के बाद रसूल अकरम अपनी ऊंटनी कसवा पर सवार होकर वादी अरना के आखिर हिस्से तक तशरीफ लाए जहां मस्जिद ने बना है, और ऊंटनी पर बैठे बैठे ये खुतबा इरशाद फरमाया। जाबिर बिन अब्दुल्लाह हज्जतुल वदा की हदीस में रिवायत करते हैं कि आपने अरफात में खुतबा इरशाद फरमाया, मुसलमानों, तुम्हारे खून और माल एक दूसरे के लिए उसी तरह हुरमत वाले हैं जिस तरह आज का ये दिन हुरमत वाला है। इस हुरमत वाले महीने में और तुम्हारे इस हुरमत वाले शहर में खबरदार, जमाने जाहिलियत की हर चीज मेरे कदमों के नीचे रख दी गई है, यानी खत्म कर दी गई है, और जमाने जाहिलियत के खून भी खत्म कर दिए गए हैं, और सबसे पहले मैं अपने खानदान का खून माफ करता हूँ। ये इब्ने रबिया बिन हारिस का खून है जो बनी साद में दूध पीता था और उसे हुज़ैल ने कत्ल कर डाला। जमाने जाहिलियत के सूद भी खत्म कर दिए गए, और सबसे पहले मैं अपने खानदान का सूद माफ करता हूँ जो कि अब्बास रज़ियल्लाहु अन्हु बिन अब्दुल मुत्तलिब का सूद है, वो सारे का सारा माफ कर दिया गया है। औरतों के हुकूक के बारे में अल्लाह से डरते रहो क्योंकि तुम लोगों ने उन्हें अल्लाह की जमानत पर हासिल किया है, और उनका सत्र तुम्हारे लिए अल्लाह के हुक्म से जायज हुआ है। और सुनो, मर्दों का हक अपनी औरतों पर यह है कि वो यानी औरतें तुम्हारे बिस्तर पर यानी तुम्हारे घर में किसी ऐसे आदमी को ना आने दें जिसे तुम नापसंद करते हो, और अगर औरतें ऐसा करें तो उन्हें ऐसा मारो जिससे उन्हें सख्त चोट ना लगे। और हाँ, औरतों का हक मर्दों पर यह है कि अपनी हैसियत के मुताबिक उन्हें रोटी कपड़ा मुहैया करें। खबरदार, मैं तुम्हारे दरमियान एक ऐसी चीज छोड़े जा रहा हूँ कि अगर उसे मजबूती से थामोगे तो कभी गुमराह न होगे, और वो है अल्लाह की किताब। कयामत के दिन तुमसे मेरे बारे में सवाल किया जाएगा, तुम लोग क्या जवाब दोगे? सहाबा ने अर्ज किया, हम गवाही देते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह का पैगाम पहुंचा दिया, हक की रिसालत अदा किया और अपनी उम्मत की खैर ख्वाही की। फिर आपने अपनी अंगुष्ठ शहादत आसमान की तरफ उठाई और लोगों की तरफ झुकाते हुए तीन मरतबा इरशाद फरमाया, ए अल्लाह गवाह रहना, ए अल्लाह गवाह रहना। सुभान अल्लाह। जब ये खुतबा पढ़ो तो दिल में एक अजीब सी कैफियत पैदा होती है और रसूलुल्लाह की अजमत और हमारे दिलों में बढ़ जाती है, आपसे मोहब्बत में और इजाफा होता है। फिर एक और खुतबा जो आपने अरफात ही में इरशाद फरमाया, अब्दुल्लाह बिन मसूद कहते कि रसूल अकरम अरफात में अपनी कान कटी ऊंटनी पर सवार थे और इरशाद फरमाया, लोगों के तुम जानते हो ये कौन सा दिन है, ये कौन सा महीना है, ये कौन सा शहर है? साहबा ने अर्ज किया, ये हुरमत वाला शहर है, हुरमत वाला महीना है और हुरमत वाला दिन है। तब आपने इरशाद फरमाया, खबरदार, तुम्हारे माल और तुम्हारे खून एक दूसरे पर उसी तरह हराम है जिस तरह इस महीने की हुरमत इस हुरमत वाले शहर में और इस हुरमत वाले दिन में। खबरदार, मैं हौज कौसर पर तुम्हारा इस्तकबाल करूंगा और दूसरी उम्मतों के मुकाबले में तुम्हारी कसरत पर फख्र करूंगा, मुझे रुसवा ना करना। और सुनो, बाज़ लोगों को मैं सिफारिश करके जहन्नम से बचाऊंगा जबकि बाज़ दूसरे लोग मुझसे छीन लिए जाएंगे। मैं अर्ज करूंगा, या रब ये तो मेरे साथ ही है। अल्लाह ताला इरशाद फरमाएंगे, ए नबी तू नहीं जानता तेरे बाद इन्होंने दीन में कौन कौन सी नई चीजें ईजाद कर ली। अल्लाह ताला हमको उन लोगों में शामिल करे जिनको रसूल अकरम जिनके लिए सिफारिश करेंगे, और हौज़े कौसर से हमें आपके हाथों वो पानी पीना नसीब करे। आमीन। कुर्बानी के दिन 10 ज़िलहिज्जा रसूल अकरम ने मीना में जमरात के दरमियान खड़े होकर यह खुतबा इरशाद फरमाया। सुलेमान बिन अमर बिन अहवस अपने बाप से रिवायत करते कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को हज्जतुल वदा में खुतबा इरशाद फरमाते हुए सुना है। आपने फरमाया, ए लोगो, कौन सा दिन सबसे ज्यादा हुरमत वाला है? आपने ये बातें तीन बार इरशाद फरमाई। साहबा ने अर्ज किया, हज अकबर यानी कुर्बानी का दिन। फिर आपने फरमाया, तुम्हारे खून, तुम्हारे माल और तुम्हारी इज्जतें उसी तरह एक दूसरे पर हराम है जिस तरह इस शहर मक्का में इस हज के महीने में आज कुर्बानी के दिन तुम्हारे खून, माल, इज्जतें एक दूसरे पर हराम है। खबरदार, जो कसूर करेगा उसका वबाल उसी पर होगा। बाप के कसूर का बेटे से और बेटे के कसूर का बाप से बदला नहीं दिया जाएगा। खबरदार, शैतान इस बात से तो मायूस हो चुका है कि इस शहर मक्का में कभी उस शैतान की इबादत की जाएगी, लिहाजा वो इसी बात पर राजी है कि शिर्क के अलावा दूसरे अमल जिन्हें तुम मामूली समझते हो उनमें उसकी पैरवी की जाए। सुनो, जमाने जाहिलियत के तमाम खून माफ किए जाते हैं, और सबसे पहले मैं अपने चचा हारिस बिन अब्दुल मुत्तलिब का खून माफ करता हूँ। और सुनो, जमाने जाहिलियत के तमाम सूद माफ किए जाते हैं। हाँ, अलबत्त असल जर के तुम हकदार हो ताकि तुम किसी पर जुल्म करो और ना कोई तुम पर जुल्म करे। खबरदार, ए मेरे उम्मत के लोगों, क्या मैंने तुम्हें अल्लाह का पैगाम पहुंचा दिया? आपने तीन मरतबे सवाल किया। साहबा ने अर्ज किया, हाँ या रसूलुल्लाह, आपने अल्लाह का पैगाम पहुंचा दिया। आपने इरशाद फरमाया, ए अल्लाह गवाह रहना, ये अल्फाज आपने तीन दफा इरशाद फरमाए। सुभान अल्लाह, कितनी खूबसूरत बातें हैं आप देखें। कुर्बानी के रोज भी रसूल अकरम ने खुतबा दिया। अबू बकर से रिवायत है कि कुर्बानी के रोज रसूल अकरम ने हमें खुतबा दिया जिसमें इरशाद फरमाया, लोगो, जमाना फिर फिराकर उसी हालत पर आ गया है जिस हालत पर उस रोज था जिस रोज अल्लाह ताला ने जमीन और आसमान को पैदा फरमाया। एक साल 12 महीनों पर मुश्तमिल है, उनमें से 4 महीने हुरमत वाले हैं, 3 मुसलसल यानी जुल्कादा, जुल्हिज्जा, मुहर्रम, और 1 कबीले मुदर का रज्जब जो कि जमादिस्तानी और शाबान के दरमियान पड़ता है। उसके बाद आपने पूछा, ये कौन सा महीना है? हमने अर्ज किया, अल्लाह उसका रसूल बेहतर जानते हैं। तब आपने सुकूत फरमाया, हत्ता कि हमने सोचा शायद आप इस महीने का नाम जुल्हिज्जा के अलावा कोई दूसरा बताएंगे, लेकिन आपने फरमाया कि ये जुल्हिज्जा नहीं है। हमने अर्ज किया, क्यों नहीं? आपने फिर पूछा, ये कौन सा शहर है? हमने अर्ज किया, अल्लाह उसका रसूल बेहतर जानते हैं। आपने खामोशी फरमाई, हत्ता कि हमने सोचा शायद आप इस शहर का नाम मक्का के अलावा कुछ और बताएंगे, लेकिन आपने फरमाया कि ये शहर मक्का नहीं है। हमने अर्ज किया, क्यों नहीं? आपने फिर पूछा, ये कौन सा दिन है? हमने अर्ज किया, अल्लाह उसका रसूल बेहतर जानते हैं। آپ خاموش ہو گئے حتیٰ کہ ہم نے سوچا شاید آپ اس دن کا نام یوم النحر کی بجائے کچھ اور بتائیں گے. تب آپ نے فرمایا کہ یہ یوم النحر نہیں ہے. ہم نے عرض کیا کیوں نہیں. پھر آپ نے ارشاد فرمایا لوگو تمہارے خون تمہارے مال اور تمہاری عزتیں ایک دوسرے پر اسی طرح حرام ہیں جس طرح اس حرمت والے مہینے میں اس حرمت والے شہر میں اس حرمت والے دن میں تمہارے خون تمہارے مال اور عزتیں ایک دوسرے پر حرام ہیں. یاد رکھو عنقریب تم لوگ اپنے رب سے ملاقات کرنے والے ہو اور وہ تم سے تمہارے اعمال کا حساب لے گا. خبردار میری وفات کے بعد گمراہ نہ ہو جانا کہ ایک دوسرے کو قتل کرنے لگ جاؤ. لوگوں بتاؤ کیا میں نے تمہیں اللہ کا پیغام پہنچا دیا؟ صحابہ نے عرض کیا ہاں پہنچا دیا. آپ نے آسمان کی طرف انگلی اٹھا کر فرمایا اے اللہ گواہ رہنا. پھر فرمایا جو لوگ یہاں موجود ہیں وہ غیر موجود لوگوں تک دین کا پیغام پہنچائیں. بعض اوقات پہنچائے گئے لوگ سننے والوں کی نسبت بات کو زیادہ یاد رکھنے والے ہوتے ہیں. سبحان اللہ کتنی خوبصورت بات ہے. آپ دیکھیں اس میں حدیث کو پہنچانے کی بھی بات کی گئی ہے کہ بعض اوقات جنہوں نے سنا تھا ان سے زیادہ بہتر جن کو وہ سنائیں گے وہ لوگ ہو سکتے ہیں. تو زمانہ پھر آ کر اسی حالت پر آ گیا جس حالت پر اس روز تھا جس روز اللہ نے زمین اور آسمان کو پیدا کیا. اس کا پس منظر یہ کہ کیونکہ قریش مکہ جب حرام مہینوں میں لڑنا چاہتے تو ان کے نام بدل دیتے اور جنگ و جدال کے بعد آنے والے مہینوں کے نام اپنی طرف سے حرام مہینے رکھ لیتے. اسی طرح کفار مکہ نے مہینوں کو خلط ملت کر رکھا تھا لیکن جس سال آپ نے حج ادا فرمایا اس سال اللہ تعالیٰ کے حساب کے مطابق اور قریش مکہ کے حساب سے بھی وہ ذوالحجہ کا ہی مہینہ بنتا تھا. تو یہ رسول اکرم نے اسی بات کی طرف یہاں پر اشارہ فرمایا ہے. اور مضر ایک قبیلے کا نام تھا جو رجب کے مہینے کو بہت اچھا سمجھتا تھا اس لیے رسول اکرم نے رجب کو اس قبیلے کے نام سے منسوب فرمایا. 12 ذوالحجہ کو مینا میں رسول اکرم نے درج ذیل خطبہ ارشاد فرمایا. ابو ندرہ رضی اللہ عنہ سے روایت کی جس شخص نے ایام تشریق کے وسط یعنی 12 ذوالحجہ کو رسول اللہ سے حجت الوداع کا خطبہ سنا اس نے مجھ سے بیان کی کہ رسول اکرم نے فرمایا اے لوگو بے شک تمہارا رب ایک ہی ہے اور تمہارا باپ بھی ایک ہے. سنو کسی عربی کو اجمی پر اور کسی اجمی کو عربی پر کوئی فضیلت نہیں نہ ہی کسی سرخ رنگ والے کو سیاہ رنگ والے پر اور نہ کسی سیاہ رنگ والے کو سرخ رنگ پر فضیلت حاصل ہے مگر تقوی کی بنیاد پر. لوگوں کے میں نے تمہیں اللہ کا پیغام پہنچا دیا ہے؟ صحابہ کرام نے عرض کیا ہاں یا رسول اللہ آپ نے پہنچا دیا. آپ نے پھر دریافت کیا یہ کون سا دن ہے؟ صحابہ نے عرض کیا یہ حرمت والا دن ہے. آپ نے پوچھا یہ کون سا مہینہ ہے؟ صحابہ نے کہا یہ حرمت والا مہینہ ہے. پھر آپ نے پوچھا یہ کون سا شہر ہے؟ صحابہ نے عرض کیا یہ حرمت والا شہر مکہ ہے. پھر آپ نے فرمایا اللہ تعالیٰ نے تمہارے خون اور مال ایک دوسرے پر حرام قرار دیے ہیں جس طرح تمہارے اس شہر اور تمہارے اس مہینے میں تمہارے اس دن کو حرمت والا قرار دیا ہے. کیا میں نے اللہ کا پیغام پہنچا دیا؟ صحابہ نے عرض کیا اللہ کے رسول نے پیغام پہنچا دیا. تب آپ نے ارشاد فرمایا یہاں موجود لوگوں کو غیر موجود لوگوں تک دین کا پیغام پہنچانا چاہیے. فَلْيُوَلِّغُ الشَّاهِدَ الْغَائِبَ. سبحان اللہ یہ کیسی ذمہ داری تھی آپ دیکھیں جو صحابہ پر رسول اکرم نے ڈالی تھی اور صحابہ نے کس طرح اس کا حق ادا کیا کہ آج ہم تک یہ پیغام جو پہنچا ہے وہ اسی وجہ سے پہنچا ہے کہ صحابہ نے اس کے لیے تگودو کی. اب ہماری بھی ذمہ داری بنتی ہے کہ ہم اس پیغام کو آگے پہنچائیں. مینا میں مقام خیف پر جہاں آج کل مسجد خیف ہے وہاں پر بھی رسول اکرم نے خطبہ دیا. محمد بن جبیر بن مطیم اپنے باپ سے روایت کرتے کہ رسول اکرم مینا میں مسجد خیف کے مقام پر خطبہ دینے کے لیے کھڑے ہوئے اور ارشاد فرمایا اللہ اس شخص کو خوش و خرم رکھے جس نے مجھ سے بات سنی اور دوسروں تک پہنچائی. بعض اوقات فقہ کی باتیں پہنچانے والے خود فقیہ نہیں ہوتے اور بعض لوگ جو بات سن کر دوسروں تک پہنچاتے ہیں یعنی وہ جو پہنچائے گئے ان سے یعنی پہنچانے والوں سے زیادہ فقیہ ہوتے ہیں. تین باتیں ایسی ہیں جن میں مومن کا دل خیانت نہیں کرتا. خالص اللہ کے لیے عمل کرنا. دوسرا مسلمان حاکموں کی بھلائی چاہنا. تیسرا مسلمانوں کی جماعت کے ساتھ ملے رہنا کیونکہ جماعت کے ساتھ رہنے والوں کو جماعت کے لوگوں کی دعائیں گھیرے رہتی ہیں. سبحان اللہ یعنی مل کر کام کرنا اور ٹیم ورک کے ساتھ. خطبہ حجت الوداع کے بعد جو ارشادات ہم کو ملتے ہیں عبداللہ بن عباس سے روایت کے رسول اکرم نے حجت الوداع کے روز لوگوں کو خطاب کیا اور فرمایا شیطان اس بات سے مایوس ہو چکا ہے کہ تمہاری اس سرزمین پر کبھی اس کی بندگی کی جائے گی لہٰذا وہ اس بات پر راضی کے شرک کے علاوہ دوسرے عمل جنہیں تم معمولی سمجھتے ہو ان میں اس کی پیروی کی جائے. لہٰذا شیطان سے خبردار رہو. بے شک میں تمہارے درمیان ایسی چیز چھوڑے جا رہا ہوں جسے اگر مضبوطی سے پکڑو گے تو کبھی گمراہ نہیں ہوگے. وہ ہے اللہ کی کتاب اور اس کے نبی کی سنت. سنو بے شک ہر مسلمان دوسرے مسلمان کا بھائی ہے. اس طرح سارے مسلمان آپس میں بھائی بھائی ہیں اور کسی آدمی کے لیے اپنے بھائی کے مال سے کوئی چیز لینا جائز نہیں ہاں اگر وہ آدمی خود اپنی خوشی سے دے. آپس میں ایک دوسرے پر ظلم نہ کرو اور میرے بعد کافر نہ بن جانا کہ ایک دوسرے کو قتل کرنے لگو. سبحان اللہ کتنی اچھی باتیں. آپ سوچیں اگر ہم صرف یہ حجت الوداع کے خطبات پر ہی عمل کر لیں تو آج ہمارے کتنے سارے مسائل حل ہو جائیں ہے نا. اور اصل جو بات ہمیں پتہ چلتی ہے ان خطبات سے کہ رسول اکرم نے بار بار یہ تاکید کی کہ جو یہاں موجود ہے وہ غائب تک یہ بات کو پہنچا دے. इससे क्या पता चलता है कि ये जिम्मेदारी हम सब मुसलमानों पर आयद होती है कि हम इस दीन के पैगाम को दूसरों तक पहुंचाएं और खुद मुसलमानों में भी इस्लाह का काम करें। तो अल्लाह ताला मुझे और आपको तौफीक दे। किसी को कोई सवाल करना हो तो कर सकते हैं, आप हाथ उठाइए, अजान भी हो रही है। मुतफर्रिक मसाइल। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सारी हयात तैयबा में चार उम्रे और एक हज अदा फरमाया। कदादा रदी से रिवायती के अनस ने उन्हें बताया कि रसूलुल्लाह ने चार उम्रे अदा किए हैं। हज वाले उम्रे के सिवा बाकी सारे उम्रे जुल्कादा के महीने में अदा किए। एक उम्रा हुदैबिया से सुलह हुदैबिया के मौके पर जुल्कादा में, दूसरा अगले साल जुल्कादा में, तीसरा जुल्कादा में जराना से जहां पर रसूल अकरम ने गज़वे हुनैन के माल गनीमत की तकसीम की, और चौथा वो उम्रा जो आपने जुल्हिज्जा में अपने हज के साथ अदा फरमाया। नफली हज इंसान जितनी मरतबा चाहे अदा कर सकता है। अब्दुल्ला बिन अब्बास से रिवायत है कि इक़रा बिन हाबिस रज़ी अल्लाह अन्हु ने रसूल अकरम से अर्ज किया, या रसूलल्लाह, क्या हज हर साल फर्ज है या एक ही बार? आपने फरमाया एक ही बार फर्ज है, अलबत्ता जो ताकत रखे वो नफल हज अदा करे। हज और उमरे का सवाब, हज और उमरे में ज्यादा अजर सवाब हासिल करने के लिए से अपने आप को जानबूझकर मशक्कत में डालना जायज नहीं। अनस रज़ी अल्लाह अन्हु से रिवायत है कि रसूल अकरम का गुजरे कैसे बूढ़े शख्स पर हुआ जो अपने दो बेटों के सहारे चल रहा था। आपने पूछा क्या हाल है इसका? लोगों ने कहा या रसूल, इसने बैतुल्लाह तक पैदल चलकर पहुंचने की नियत मन्नत मानी है। आपने इरशाद फरमाया अल्लाह ताला इस बात से बेनियाज है कि ये शख्स अपने आप को अजाब में मुब्तला करे। फिर रावी कहते कि रसूल अकरम ने उसे हुक्म दे के सवार हो जाए। अब जो अभी केरला से कोई शख्स निकला है साइकिल पर तो उसको कोई हदीस सुना दे। बिलावजह अपने आप को मशक्कत में डालना कोई ज्यादा अजर सवाब का बायस नहीं है, बल्कि ये एक तरह से नादानी है। हतीम काबा का गैर मुसक्कफ हिस्सा यानी जो तामीर नहीं है उसमें नमाज अदा करना मुस्तहब यानी पसंदीदा है, कंपलसरी नहीं है। आयशा रज़ी ने फरमाती कि मैं काबा में दाखिल होकर नमाज पढ़ना चाहती थी। रसूलुल्लाह मेरा हाथ पकड़कर मुझे हतीम में ले गया और फरमाया जब तुम बैतुल्लाह के अंदर नमाज पढ़ना चाहो तो यहां हतीम में खड़े होकर नमाज पढ़ लो, ये भी बैतुल्लाह का हिस्सा है। तेरी कौम ने बैतुल्लाह की तामीर के वक्त इसे थोड़ा सा तामीर कर दिया था, यानी बस एक दायरा बना दिया था क्योंकि उनके पास इतना सामान नहीं था कि पूरी दीवारें उठा सकते। बैतुल्लाह के अंदर जाने की सआदत नसीब हो तो बैतुल्लाह के दरवाजे के मुकाबल की दीवार की तरफ मुंह करके सुतनों के दरमियान खड़े होकर दो रकात नमाज अदा करनी चाहिए। उसके बाद बैतुल्लाह के चार कोनों में खड़े होकर अल्लाह की तकबीर, तौहीद और तहमीद के कलमात, तौबा और इस्तिग़फ़ार, दुआएं मांगनी चाहिए। अब किसी को तो ये नसीब नहीं हो सकता, बहुत ही मुश्किल काम है काबतुल्लाह के अंदर जाना, लेकिन रसूलुल्लाह जब गए थे तो वहां पर आपने क्या अमल किया था वो हम देख लेते हैं। अब्दुल्ला बिन उमर फरमाते कि रसूल अकरम काबा शरीफ में दाखिल हुए और निकलने ही वाले थे कि मुझे कोई चीज याद आ गई और मैं वहां से चला गया और जल्दी जल्दी वापस आ गया, लेकिन इतने में ही रसूल अकरम काबा से निकलते हुए उनको देखा। मैंने बिलाल से पूछा कि रसूलुल्लाह ने काबा में नमाज पढ़ी? तो बिलाल रज़ी ने जवाब दिया कि हाँ, दोनों सुतूनों के दरमियान दो रकात नमाज अदा फरमाई है। यानी जब आप नमाज पढ़ेंगे काबतुल्लाह में तो जो दरवाजा है उसके मुकाबले वाली दीवार की तरफ रुक करके नमाज पढ़ेंगे और हर कोने में रसूल अकरम ने तकबीर और तहमीद और तौहीद के अल्फाज कहे थे, क्योंकि वहां पर उससे पहले बुत थे ना, तो इस वजह से रसूल अकरम ने फिर वहां तकबीर कही। हजरत अस्वद और मुकाम इब्राहिम दोनों जन्नत के पत्थर हैं। अब्दुल्ला बिन उमर कहते कि रसूल अकरम ने फरमाया हजरत अस्वद और मुकाम इब्राहिम जन्नत के कीमती पत्थरों में से दो पत्थर हैं। अल्लाह ने दोनों पत्थरों की रोशनी खत्म कर दी है, अगर अल्लाह ऐसा ना करता तो ये दोनों पत्थर मशरिक और मगरिब के दरमियान हर चीज को रोशन कर देते। हजरत अस्वद जन्नत से उतारा गया पत्थर है जो दूध की तरह सफेद था लेकिन लोगों के गुनाहों की वजह से सियाह हो गया। रसूलुल्लाह ने फरमाया हजरत अस्वद जन्नत से उतरा हुआ पत्थर है जो कि दूध से ज्यादा सफेद था लेकिन लोगों के गुनाहों ने उसे सियाह कर दिया है। हज अस्वद को चूमना और बैतुल्लाह का तवाफ करना शिर्क नहीं बल्कि सुन्नत रसूल की इत्तेबा और पैरवी करना है। उमर बिन खत्ताब ने हज अस्वद को मुखातिब करके फरमाया अल्लाह की कसम मैं खूब जानता हूं कि तू एक पत्थर है, ना नुकसान पहुंचा सकता है ना नफा दे सकता है। अगर मैंने रसूल अकरम को चूमते ना देखा होता तो तुझे कभी ना चूमता। ये कहकर हज अस्वद का इस्तेलाम किया। फिर फरमाने लगे अब हमें तवाफ के तीन चक्करों में रमल करने की क्या जरूरत है? रमल तो मुशरिकों को दिखाने के लिए किया था, अब अल्लाह ने उन्हें तबाह कर दिया। फिर खुद ही फरमाया कोई चीज जिसे रसूल अकरम ने किया हो हम उसे छोड़ना पसंद नहीं करते। हज या उमरा के बाद मक्का से आबे जमजम का तोहफा साथ ले जाना मुस्तहब है। आयशा रज़ी फरमाती हैं कि जमजम का पानी मक्का से मदीना वो खुद ले जाती थी क्योंकि रसूल अकरम भी ले जाया करते थे। दौरान हज तिजारत या मजदूरी करना जायज है। अब वो उमामा तैमी कहते कि मैं मौसम हज में हज्जाज की बारबरदारी का काम करता था, उनका सामान उठाता था। कुछ लोग कहते थे कि तुम्हारा हज नहीं हुआ, चुनांचे मैं अब्दुल्ला बिन उमर से मिला और अर्ज किया कि ऐ अबू अब्दुर्रहमान मैं हज्जाज की बारबरदारी का काम करता हूं। और कुछ लोग कहते कि तुम्हारा हज नहीं हुआ, अब्दुल्ला बिन उमर ने फरमाया कि तुमने एहराम नहीं बांधा, कि तुमने तलबिया नहीं कहा, कि तुमने बैतुल्लाह का तवाफ नहीं किया, कि तुम अरफात होकर नहीं आए, कि तुमने रमी जमात नहीं की। मैंने अर्ज किया क्यों नहीं, ये सब कुछ किया है। तब अब्दुल्ला बिन उमर ने फरमाया तो फिर तुम्हारा हज हो गया। सुनो, एक आदमी रसूल अकरम की खिदमत में हाजिर हुआ और आपसे यही मसला पूछा जो तुमने मुझसे पूछा है, اس پر رسول اکرم خاموش ہے حتیٰ کہ یہ آیت نازل ہوئی، لیس علیکم جناحون ان تبتغوا فضلا من ربکم، یعنی تم پر کوئی گناہ نہیں اگر تم اللہ تعالیٰ کا فضل بھی تلاش کرو حج کے سفر میں۔ تو تب رسول اکرم نے اس آدمی کی طرف پیغام بھیجا اور اس کے سامنے یہ آیت پڑھی اور فرمایا کہ تیرا حج ہو گیا۔ قبولیت حج کے لیے حلال رزق شرط ہے۔ ابو ہریرہ کہتے کہ رسول اکرم نے فرمایا کہ جب آدمی حج کے لیے رزق حلال لے کر نکلتا ہے اور رکاب میں اپنا پاؤں رکھتا ہے اور لبیک اللہم لبیک پکارتا ہے تو آسمان سے ایک منادی ندا کرتا ہے، تیرا لبیک قبول ہوا اور رحمت الہی تجھ پر نازل ہوئی، تیرا سفر خرچ حلال اور تیری سواری حلال اور تیرا حج مقبول، گناہوں سے پاک ہے۔ اور جب آدمی حرام کمائی کے ساتھ حج کے لیے نکلتا ہے اور رکاب میں پاؤں رکھتا ہے اور لبیک پکارتا ہے تو آسمان سے ندا کرنے والا کہتا ہے تیری لبیک قبول نہیں، نہ تجھ پر رحمت ہو، تیرا سفر خرچ حرام، تیری کمائی حرام اور تیرا حج گناہوں سے آلودہ ہے۔ اللہ تعالیٰ محفوظ رکھے۔ سفر حج پر نکلنے سے پہلے گھر میں دو رکعت نفل ادا کرنا صحیح حدیث سے ثابت نہیں ہے، اور حج کے سفر پر روانگی سے قبل بزرگوں اور ولیوں سے اجازت لینا سنت سے ثابت نہیں، یا قبروں کی زیارت کرنا سنت سے ثابت نہیں۔ ہاں، نکلتے وقت یہ دعا کر سکتے ہیں، انس رضی اللہ عنہ کی، جب رسول اکرم نے فرمایا کہ جب آدمی اپنے گھر سے نکلے اور یہ دعا پڑھے تو اس کی حفاظت کی جاتی ہے، بسم اللہ توکلت علی اللہ لا حول ولا قوۃ الا باللہ، اللہ کے نام سے نکلتا ہوں، اللہ پر بھروسہ کرتا ہوں، نقصان سے بچنے کی طاقت اور فائدے کی حصول کی قوت اللہ کی توفیق کے بغیر کسی میں نہیں ہے۔ اس وقت اس کے حق میں یہ بات کہی جاتی ہے، سارے کاموں میں تیری رہنمائی کی گئی تو کفایت کیا گیا اور ہر طرح کی برائی اور خسارے سے بچا لیا گیا، بس شیطان اس سے الگ ہو جاتا ہے اور دوسرے شیطان اس سے کہتے کہ تم اس شخص پر کیسے قابو پا سکتے ہو جس کی رہنمائی کی گئی، کفایت کیا گیا اور محفوظ کیا گیا۔ سواری پر سوار ہونے کے بعد سفر میں اور سفر سے واپسی پر یہ دعائیں مانگنا مسنون ہے، یہ دعا آپ لوگ دعاؤں کی کتاب میں دیکھ لیجیے گا۔ اہل قافلہ کو دوران سفر امیر مقرر کر کے سفر کرنا چاہیے۔ حج ادا کرنے کے بعد اپنے اہل عیال میں جلدی واپس جانا اجر عظیم کا باعث ہے، اور مدینہ میں داخل ہونے سے پہلے وضو یا غسل کرنا سنت سے ثابت نہیں۔ سفر حج کے دوران جہاں کہیں قافلہ ٹھہرے وہاں دو رکعت نفل کا اہتمام کرنا بھی سنت سے ثابت نہیں ہے، اور ثواب کی نیت سے غار حرا یا غار ثور کا سفر کرنا وہ بھی آثار صحابہ سے ثابت نہیں۔ مسجد عائشہ میں نماز پڑھنے کے لیے سفر کرنا سنت سے ثابت نہیں۔ حصول برکت کے لیے آب زمزم میں کپڑے یا کفن بھگونا سنت سے ثابت نہیں ہے، اور مدینہ یا مکہ کی مٹی کو خاک شفا سمجھنا یا اسے کھانا یا ساتھ لانا یہ بھی سنت سے ثابت نہیں ہے۔ اور میزاب کے نیچے جو، یعنی جہاں پر کعبۃ اللہ کے اوپر جو نالہ لگا ہوا ہے گولڈ کا، جس میں سے پانی، بارش کا پانی اگر آئے تو اس میں سے بہتا ہے، تو اس کے پانی کو بابرکت سمجھنا وہ بھی سنت سے ثابت نہیں ہے۔ تو الحمدللہ یہ آپ کے حج اور عمرہ کے مسائل تھے۔ اللہ تعالیٰ کا شکر احسان ہے کہ الحمدللہ کمپلیٹ ہوا۔ آپ لوگوں کا ایگزام اگلے ہفتے یعنی منڈے کو ہی ہم لوگ رکھ لیں گے اللہ نے چاہا تو، اور اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ یہ رمضان ہمارے لیے بہت بابرکت ثابت ہو اور ہم سب کی مغفرت کے فیصلے ہوں، اور اللہ تعالیٰ ہماری اس رمضان میں کی گئی تمام عبادات کو، انفاق کو قبول فرمائے، اور اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم زیادہ سے زیادہ اللہ تعالیٰ سے قریب ہوں، زیادہ سے زیادہ دعائیں مانگیں، استغفار کریں اور تلاوت قرآن کریں۔ اور اگر آپ لوگ، اب مجھے امید ہے کہ آپ لوگوں نے رمضان کا کوئی نہ کوئی درس یا لیکچر ضرور سنا ہوگا، اگر نہیں سنا ہے تو آپ لوگوں سے شیئر کر دیا جائے گا، یا کہیں نہ کہیں جہاں بھی رمضان کے پروگرام چل رہے ہیں ضرور اٹینڈ کریں اس کو، اور تدبر قرآن جو چل رہا ہے ریگولر روزانہ وہ آپ لوگ جانتے ہوں گے، آپ لوگ اٹینڈ کر رہے ہیں کوئی؟ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔